اب آگے حضرت زکریا علیہ السلام کی بات ہے. پیچھے ہم سورت آل عمران اور سورت مریم میں ان کا تذکرہ پڑھ چکے. وَزَكَرِيَّ إِذْ نَادَى رَبَّهُ رَبِّ لَا تَذَرْنِي فَرْدًا وَأَنْتَ خَيْرُ الْوَارِثِينَ. اور یاد کرو زکریا کو جب انہوں نے پکارا اپنے رب کو کہ میرے رب مجھے اکیلا نہ چھوڑ اور تو سب وارثوں سے بہتر ہے وارث. پھر کیا ہوا؟ فَاسْتَجَبْنَا لَهُ وَوَهَبْنَا لَهُ يَحْيَى وَأَصْلَحْنَا لَهُ زَوْجَهُ إِنَّهُمْ كَانُوا يُسَارِعُونَ فِي الْخَيْرَاتِ. تو ہم نے اس کی دعا کو قبول فرما لیا اور اسے یحییٰ جیسا بیٹا عطا فرمایا اور ہم نے تندرست کر دیا ان کی خاطر ان کی اہلیہ کو. بے شک وہ بہت سبک رو یعنی تیزی کرنے والے تھے نیکیوں میں. وَيَدْعُونَنَا رَغَبًا وَرَحَبًا. اور پکارا کرتے تھے ہمیں بڑی امید اور خوف سے. وَكَانُوا لَنَا خَاشِعِينَ. اور وہ ہمارے سامنے بڑے عجز و انکسار والے تھے. حضرت زکریہ علیہ السلام کی دعا کا تذکرہ سورہ مریم میں تفصیل سے گزرا. یہاں ان کے ناطے سے ہمیں جو بات پتہ چلتی ہے اور وہ کیا کہ دعاؤں کی قبولیت کے کیا اسباب ہوتے ہیں. اگر آپ ان آیات میں دیکھیں تو حضرت زکریہ علیہ السلام نے جو یہ کہا کہ لا تذرنی فردن, تو تذرنی کا لفظ ہے یہ واو زال را سے ہے. وزرا کہتے ہیں چھوڑنے کو, فردن کہتے ہیں اکیلا ہونے کو, اور وارث کہتے ہیں جو انسان کے بعد اس کی چیزوں کا مالک بنے. میرا کوئی وارث نہ ہو تو کیا ہوا, تو ہی میرا وارث ہے. یعنی یہ غم نہیں ہے کہ میری دولت کا کیا ہوگا, میرے مال کا کیا ہوگا, بلکہ غم یہ ہے کہ میرے بعد نبوت کا اصل کیا ہوگا. یہاں جو کہا گیا نا کہ اللہ تعالیٰ تو ہی بہترین وارث ہے, تو اسے کون سی وراثت ہے؟ نبوت کی وراثت, کیونکہ یہ بنی اسرائیل کے خاندان سے تھے اور اسی طرح سے وراثت میں نبوت کا سلسلہ جو تھا وہ چل رہا تھا. پھر اس کے بعد دیکھیے کہ اس آیت میں جو کہا گیا کہ ہم نے ان کی دعا قبول کی اور ان کو یحییٰ دیے اور اصلحنا زوجہ لہو زوجہ, ان کی بیوی کو ٹھیک کیا, اس سے پتہ چلتا ہے کہ ان کی بیوی کو اولاد پیدا کرنے کے قابل کیا. بڑی عمر کی بھی تھی, بھانج بھی تھی, لیکن اللہ تعالیٰ کی ذات جو ہے جب دینے پہ آتا ہے نہ بڑی عمر کو دیکھتا ہے نہ بھانج ہونے کو دیکھتا ہے. اس سے پھر عمل کی بات بھی نکلتی ہے کہ ڈاکٹر جتنا مرضی ڈرائیں کہ آپ 40 کے ہو گئے آپ بچہ نہ پیدا کریں. پھر اس کے بعد اللہ تعالیٰ بتاتے ہیں کہ ان کی دعائیں کیوں قبول ہوئیں. نمبر ایک, کان یسارعون فی الخیرات, نیکیوں میں جلدی. اگر میں اور آپ چاہتے ہیں نا کہ ہماری کوئی دعا قبول ہو تو کوئی نیکی شروع کر دیں, یقین کریں یہ ٹوٹکا ہے دعاؤں کی قبولیت کا. ہمارا حال کیا ہے کہ جو کام کر رہے ہوتے ہیں وہ بھی چھوڑ دیتے ہیں کیونکہ آج کل ہم دعا کر رہے ہیں یا دوا کر رہے ہیں. نہیں, بھاگ بھاگ کے نیکیاں کریں, اور اس نیت سے بھی کریں کہ اللہ میں بھاگ بھاگ کے نیکی کرتی ہوں تو میرے کام کر. مثلاً آپ دیکھیے کہ یہاں چونکہ اولاد کی بات ہے نا, کسی کو اللہ تعالیٰ اولاد کی نعمت سے وقتی طور پہ اگر محروم رکھتا ہے تو کیا بہت سارا وقت نہیں مل جاتا؟ میں کہتی ہوں اس کا دل ہی بے غم ہوتا ہے. جس دل میں اولاد کے اتنے غم ہوتے ہیں اس کے ساتھ اللہ کی نیکیوں کے راستے کے کام کرنے, اللہ کے راستے کے کام کرنے اور بے غم ہو کے کام کرنا کتنا فرق ہے. تو انسان اتنا زیادہ وقت اپنا اللہ کے راستے میں لگائے. ہمارے پاس ایک وہ چھوٹی سی روایت تھی, ویسے میں تو اس کو سمجھتی ہوں کہ اگر ہم عقیدہ بنا لیں تو شرک ہی بن جاتا ہے, لیکن امریکہ میں ہمارے پاس انسٹیٹیوٹ میں جو بھی لڑکی یا عورت آتی تھی کچھ عرصے کے بعد پریگننٹ ہو جاتی تھی. ان کو سکھاتے, ٹریننگ دیتے, کرتے, کوئی کہیں بھی ریسیپشن پہ کہیں تھی کہ حقیقتاً وہ بات جیسے کہتے ہیں نا پھیل گئی کہ اب وہ کدھر ہے جی, وہ بھی پریگننٹ ہو گئی, کہ خطرہ کہ ہم نے سوچا کہ اب شرائط میں یہ بھی لکھنا پڑے گا کہ آپ چھوڑ نہیں سکتی. لیکن یہ اللہ کے کام ہے نا, اللہ جس کو دینا چاہے. کا میڈیکل بھی ایک ریزن ہے, ہم جب فارغ ہوتے ہیں ہائے بچہ نہیں, ہائے بچہ نہیں, ہائے بچہ نہیں, رو رہے ہیں دھو رہے ہیں, اور جس چیز کو آپ اپنے دل کا غم بنا لیں گے نا اللہ آپ کو اسی پہ پکڑے گا. آپ بے غم ہو جائیں. اگر اللہ نے اولاد نہیں دی تو کہیں نہیں دی تو نہیں دی, مجھے اللہ کی قدر جو ہے وہ اولاد سے زیادہ پیاری ہے. اور آپ کیا کریں, یسارعون فی الخیرات, بھاگ بھاگ کے کام کریں. پھر دوسری چیز, یدعوننا رغبًا ورہبًا, اللہ کو ہر حال میں پکارنا, امید اور شوق کے ساتھ پکارنا اور کبھی کبھی ڈر کے ساتھ پکارنا. اور پھر کانوا لنا خاشعین, وہ خشوع کرنے والے تھے, عاجز تھے اللہ کے آگے بھی اور بندوں کے بھی آگے. نہ ان کو اپنی کسی نیکی کا زوم تھا اور نہ یہ اللہ کے آگے بڑے بننا کرتے تھے. मत सोचिए कि औलाद ही आपको कुछ फ़ायदा देगी। अगर दुनिया का कोई रिश्ता हमें फ़ायदा देता है, ये सिर्फ अल्लाह की तरफ से है। अगर अल्लाह के सिवा किसी और पे भरोसा करेंगे, अल्लाह हमें उसी के काबिल कर देगा। लिहाजा जिनको अल्लाह ने औलाद की नेमत दी भी है, वो इस उम्मीद पे उनकी परवरिश मत करें कि कल ये हमें कुछ देंगे, हम इनसे माशी फ़ायदे उठाएंगे। इवन ये भी मत सोचिए कि ये कोई आखिरत में हमारे लिए फ़ायदे का सबब होंगे। सिर्फ और सिर्फ जिम्मेदारी समझ के कीजिए। जब आप अपनी औलाद को अपनी जिम्मेदारी समझ के पालते हैं ना, खुद ब खुद अल्लाह ताला उनके दिलों में आपकी मोहब्बत डालेगा और वो आपके लिए खैर की बात करने वाले होंगे। अब इतने मर्दों के बाद एक औरत का तस्करा, वल्लती अहसनत फरजहा, और याद करो उस औरत को जिसने अपनी इस्मत की हिफाजत की। हज़रत मरियम अलैहिस्सलाम की तरफ इशारा है। अहसनत का लफ्ज़ हास वाद नून से है, हसन किले को कहते हैं। फर्ज का लफ्ज़ अरबी ज़ुबान में शिगाफ के लिए आता है, सुराख के लिए आता है। यहाँ मुराद है शर्मगाह, लेकिन इसका एक और मानी भी बनता है, वो सुराख जिसकी बहुत हिफाजत की जाए। यहाँ सिर्फ इस एक लफ्ज़ से आप देखिए कि अल्लाह ताला ने कितना बड़ा मफहूम समझा दिया कि एक औरत को अपनी शर्मगाह की हिफाजत करनी चाहिए। और अमूमन ये वो जगह होती है जिस पे बहुत सारे हमले होने का डर होता है। सूरह तहरीम की आयत 12 में भी यही अल्लाह ताला ने टाइटल दिया कि मरियम वो थी जिसने अहसनत फरजहा। हज़रत मरियम जो है ये कुमारी लड़कियों के लिए एक बहुत बड़ा रोल मॉडल है कि इनके पास जो सबसे कीमती चीज़ एक लड़की की होती है वो इज़्ज़त, इन्होंने उसकी हिफाजत की, अल्लाह ने उसी पे आजमाइश कर दी। जितना ये बुरी चीज़ों से अपने आप को पाक करने वाली थी, अल्लाह ताला ने इनके ऊपर ऐसे हालात पैदा कर दिए कि बिन ब्याह के माँ बन गईं। और ये एक औरत के लिए बहुत बड़ी आजमाइश है। लेकिन याद रखें कि जिनके दर्जे बड़े होते हैं उनके लिए फिर आजमाइशें भी बड़ी आती हैं। अल्लाह ताला ने इनका तस्करा कर दिया और अल्लाह ताला ने उस बेटे को क्या बना दिया, आयतल आलमीन। माँ कैसे निशानी बनी कि बिन शौहर के बच्चा पैदा कर दिया, और बेटा कैसे निशानी बना कि बग़ैर बाप के कोई बच्चा दुनिया में आ गया और पैदा हुआ और उसको अल्लाह ताला ने रख दिया। यहाँ इनके किस्से पूरे हुए। अल्लाह सुब्हान तआला आगे अब सारे अंबिया कराम और हज़रत मरियम के किस्से से जो मैसेज मिलता है वो बताते हैं कि इन्ना हाज़िही उम्मतुकुम उम्मतन वाहिदा, ए इन अंबिया के मानने वालों, यही तौहीद तुम्हारा दीन है। यानी ये नबियों का मजमुआ जो था, ये कौम जो थी, असल में तुम्हारा विरसा ये है। अपनी नस्बतें जोड़नी है तो इनसे जोड़ो। अफसोस की बात है कि आज हमारे रोल मॉडल दूसरे तो बहुत सारे होते हैं, लेकिन नबियों को और नबियों के तरीक़ों पे चलने वालों को कम ही फॉलो करते हैं। फरमाया कि अगर तुम्हें वाकई किसी को फॉलो करना है तो इनको करो। तुम उस उम्मत से हो जिनका ताल्लुक जो है पीछे अंबिया कराम से चलता है। यहाँ लफ्ज़ जो है उम्मतकुम हमज़ा मीम मीम से है, उम किसी चीज़ की असल और बुनियाद। तो उम्मत कहते हैं वो गिरोह जो किसी मुश्तरक चीज़ की बुनियाद पर जमा हुआ हो, यानी कॉमन इंटरेस्ट वाले लोग, कॉमन कॉज वाले लोग, मज़हब, बाज़ दफ़ा रंग नस्ल एक जैसे लोगों के लिए भी ये लफ्ज़ आता है। आप अगर सिर्फ मोराको से अफ़गानिस्तान के लोगों को देखें तो कई रंग और ज़ुबानों के लोग हैं, मगर इस्लाम ने उनको एक उम्मत बना दिया। और इस्लाम में उम्मत बनने की बुनियाद भी असल में लोगों का दीन ही होता है। सूरत मोमिनून आयत 52 में भी हम यही बात पढ़ेंगे कि अंबिया की उम्मत एक ही होती है। अल्लाह के नबी ने फरमाया कि हम अंबिया एक ही ख़ानदान से होते हैं, यानी हमारे बाप अलग हैं लेकिन माएँ एक ही हैं। खुलासा क्या है कि सब एक ही दीन पे थे और वो क्या था, तौहीद। लिहाजा मान जाओ। वह अना रब्बुकुम फाबुदून, बस मैं तुम्हारा रब हूँ, मेरी इबादत करो। हर नबी ने तौहीद सिखाई, किसी नबी ने ट्रिनिटी नहीं सिखाई, किसी ने दो खुदाओं का तसव्वुर नहीं दिया। अगर आज लोगों ने ये अपना लिया तो ये लोगों की अपनी गलती है। नबियों के जाने के बाद क्या हुआ, वतकत्तौ अमरहुम बैनहुम, मगर लोगों ने पारा पारा कर डाला अपने दीन को आपस में। कोई बात नहीं, कुल्लु इलैना राजिऊन, आखिरकार सबको हमारी ही तरफ तो लौट कर आना है। इशारा है फ़िरकाबाजी की तरफ, तौहीद से हटके शिर्क वाले काम करने की तरफ, कि नबियों ने तो तौहीद की दावत दी, अपने आप को अल्लाह से जोड़ने वाला बनाया, लेकिन बाद वाले टुकड़ों में बटे, गिरोहों में बटे और उनका अमर चेंज हो गया। आप देखिए कि आज मुसलमानों का अमर ही बदला हुआ है। اگر ہم آج بھی اسی امر کو رکھیں کیا امر ہوگا؟ کن تم خیر امت اخرجت للناس، پوری امت مسلمہ کو اللہ تعالیٰ نے ایک کام دے کے بھیجا تھا کہ تم بہترین گروہ ہو کہ لوگوں کو نیکیوں کا حکم دو گے، برائیوں سے روکو گے۔ تم نے اس دنیا میں اسلام کو پھیلانا ہے، تم دنیا میں اللہ کے نمائندے ہو، لیکن آج لوگوں نے اس امر کو چھوڑا تو ٹکڑوں میں بٹ گئے۔ ایک اللہ ایک قرآن کو ماننے والے آج کتنے گروہوں میں ہو گئے، اور جب مرکز تبدیل ہوئے، نیوکلیس چینج ہو گیا، تو سب کی ڈائریکشنز، ان کے آربٹس، ان کے دائرے مختلف ہو گئے کہ بعض دفعہ ایک دائرہ دوسرے کے اوپر اوور لیپ کر کے اختلاف کا سبب بنتا ہے۔ آج بھی دین کے نام پر جمع ہونے والے اداروں میں قرآن پاک سے زیادہ دوسری چیزیں پڑھائی جاتی ہیں، جس کا نتیجہ کیا ہے کہ امت فرقوں میں بٹ گئی۔ کوئی بات نہیں، ایک دن آئے گا، پتہ لگ جائے گا۔ آج جو کرنا ہے کر لو، جو جس کو اچھا لگتا ہے کر لے، لیکن کل تم نے کل الینا راجعون، ہماری طرف آنا ہے، پھر کیا پتہ چلے گا؟ فَمَن يَعْمَلْ مِنَ الصَّالِحَاتِ وَهُوَ مُؤْمِنٌ فَلَا كُفْرَانَ لِسَعْيِهِ وَإِنَّا لَهُ كَاتِبُونَ۔ بس جو کوئی نیک کام کرتا رہا، بشرطے کہ وہ مومن ہو، تو رائے گا نہیں جانے دیا جائے گا اس کی کوشش کو، اور ہم اس کے عملوں کو لکھنے والے ہیں۔ کتنی خوبصورت آیت ہے کہ اصل کوشش کرو نیکیوں کی، اپنے آپ کو گروہوں سے جوڑنے کی بجائے دیکھو کہ کل جب میں تنہا اللہ کے سامنے آؤں گا تو میرا اس وقت کیا معاملہ ہوگا۔ کل قیامت کے دن ایک ایک کام پتہ چلے گا۔ یہاں جو لفظ کفران ہے، کفرا سے فولان کا وزن ہے، بہت زیادہ مبالغہ ہے۔ چھپانا، کسی کا حق چھپا دینا، کسی کی محنت چھپا دینا، ناقدری کے معنوں میں۔ سورت کہف آیت 30 اور سورت بنی اسرائیل آیت 19 میں بھی ہم یہی بات پڑھ چکے کہ کل قیامت کے دن ہر بندے کو وہی ملے گا جو اس نے دنیا میں کیا ہوگا۔ باقی رہ گئی بات، جو اچھے کام کر کے گئے وہ چلے گئے، آج وہ واپس نہیں آئیں گے۔ تم چاہو پچھلے لوگوں کو بلانا تو کوشش کر لو، لیکن ہمارا اصول کیا ہے؟ وَحَرَامٌ عَلَىٰ قَرْيَةٍ أَهْلَكْنَاهَا أَنَّهُمْ لَا يَرْجِعُونَ، اور ناممکن ہے اس بستی کے لیے جس کو ہم نے برباد کر دیا کہ اس کے باشندے پھر لوٹ کر آئیں۔ یہ آیت ہائی لائٹ کر لیں، ساری آئی وی روحیں واپس چلی جائیں گی۔ یہ بہت بڑی دلیل ہے اس بات کی کہ جو لوگ مر جاتے ہیں وہ کبھی بھی اس دنیا میں دوبارہ نہیں آتے۔ بعض لوگ جمعہ رات کو روحوں کو بلاتے ہیں، بعض ان کی برسی کے دن ان کو بلاتے ہیں، بعض کچھ خاص مہینوں میں بلاتے ہیں۔ اللہ کہتے ہیں حرام، ان دیکھیے بہت کم لفظ استعمال ہوئے حرام کا، اور حرام وہ چیز جس کو شریعت میں حرام کیا گیا ہو، کہ جو دنیا سے چلا جاتا ہے وہ کبھی واپس نہیں آتا، اور خاص طور پہ جو اللہ کے عذابوں میں مارے گئے، پکڑے گئے، وہ تو کبھی بھی واپس نہیں آئیں گے، ان کو تو کبھی بھی دنیا میں واپس آنے کا سوچنا بھی نہیں ہے۔ تو لہٰذا مت قبروں میں سوئے ہوئوں کو تنگ کرو، ہم ڈسٹرب کرتے ہیں۔ ویسے دنیا میں کوئی سویا ہو تو ہم کہتے ہیں کوئی اٹھائے نہ، لائٹیں بھی بند کر دو، ڈسٹرب نہ کرو۔ اور ویسے جو ہمارے خیال کے مطابق نیک لوگ فوت ہو چکے ہیں، ان کی قبروں پہ جا جا کے قصے کہانیاں سناتے ہیں تاکہ وہ اٹھے، کیا یہ گستاہی کی بات نہیں ہے؟ اور اگر کوئی روحیں آتی ہوتی تو پھر کسی کو دکھتی تو صحیح، کوئی کسی کے حقوق پورے کرتا۔ آپ رکھیں کھانا، آتی روحیں ہیں، اس کھانے کو کھاتے بعد میں خود ہیں لوگ۔ آپ رکھیے کھانا اور امیجن کریں کہ آپ کے دادا کی روح آئی بھی ہے، تو وہ کھانا ختم ہونا چاہیے نا۔ اپنی دادی سے پوچھے کہ آ کے دادا انہیں حال چال پوچھا تھا آپ کا، کوئی بات کہی آپ کو، کوئی حق پورا کیا آپ کا؟ کیسی عجیب باتیں کرتے ہیں لوگ۔ اللہ تعالیٰ کہتے ہیں کوئی واپس نہیں آتا۔ اس دنیا سے آخرت کا سفر ون وے ہے، آپ کی ون وے روڈ پہ کوئی دوبارہ نہیں پلٹ سکتا، تو آپ دوسروں کو کیسے پلٹانا چاہتے ہیں؟ ہاں، یہاں تک کہ قیامت آئے گی، حتی اذا فتحت یاجوج و ماجوج، یہاں تک کہ جب کھول دیے جائیں گے یاجوج اور ماجوج۔ انسانوں میں سے ہی ہیں۔ صحیح مسلم کی ایک روایت ہے حضرت حذیفہ سے، کہتے ہیں کہ ہم چند صحابہ ایک روز آپس میں کچھ مذاکرہ کر رہے تھے کہ اللہ کے نبی تشریف لائے، دریافت فرمایا کیا مذاکرہ تمہارے درمیان جاری ہے؟ ہم نے عرض کیا کہ قیامت کا ذکر ہے۔ آپ نے فرمایا قیامت اس وقت تک قائم نہ ہوگی جب تک 10 علامتیں اس سے پہلے ظاہر نہ ہو جائیں، اور ان 10 علامتوں میں سے ایک علامت یاجوج اور ماجوج کا بھی لفظ ہے۔ یہاں سوال پیدا ہوتا ہے فتوحات کا لفظ کیوں آیا ہے؟ तो फुतिहा फतह से खोलने के मानों में है, इशारा है कि किसी बंदिश के पीछे हैं वो, जैसा कि हमने देखा ज़ुल्करनैन ने जो दीवार बनाई थी उसके पीछे, तो पता चलता है कि क़यामत से पहले वो दीवार हट जाएगी और ये वापस वहाँ से आएंगे किस हाल में, वहुम मिन कुल्ली हदबी यंसिलून, और वो हर बुलंदी से बड़ी तेज़ी के साथ नीचे उतरने लगेंगे। हदब का लफ्ज़ अरबी ज़ुबान में ऊंची जगह के लिए इस्तेमाल होता है। भेड़िए की तेज़ रफ्तारी को लोग कहते हैं फलानु ज़ेब, यानी फलां भेड़िए जैसी रफ्तार रखता है। और यंसिलून का लफ्ज़ नस्ल से है, नस्ल कहते हैं ऊपर से किसी चीज़ का नीचे आना, डिसेंडेंट्स के मानों में, ये हमारे यहाँ कहते हैं ना फलां की नस्ल से है, वो भी इसी से है, क्योंकि दादा से बेटा, बेटे से पोता, ऊपर से नस्ल चलता है ना, तो यंसिलून ऊपर से है। इससे भी पता चलता है कि ये दुनिया के किसी बहुत बुलंद मुकाम पर बंद किए हुए हैं, और जब वो दीवार हटेगी तो ये वहाँ से इस तरह से गिरेंगे कि जैसे ऊपर से। और रिवायात में मिलता है कि हज़रत ईसा अलैहिस्सलाम की बददुआ से फिर ये मरेंगे और दुनिया में इतनी बदबू फैल जाएगी कि अल्लाह ताला फिर कुछ परिंदों को भेजेगा जो इनकी लाशों को ले जाएंगे, खा लेंगे, और बारिश होगी जिससे सारी ज़मीन साफ़ होगी। बहुत बड़ा ये फितना होगा, अल्लाह ताला हमें इससे महफूज रखे। इसके बाद कहते हैं क़यामत कितनी करीब होगी, वक्त तरबल वादुल हक्कु, और करीब आ गया सच्चा वादा क़यामत का। हालात क्या होंगे, फ़ाइज़ा हिया शाख़िसतुन अबसारुल्लज़ीन कफ़रू, तो उस वक्त ताड़े लग जाएंगी आंखें इन लोगों की जिन्होंने कुफ्र किया। रिवायात में आता है कि इनके फितने के बाद क़यामत इतनी करीब होगी कि जैसे 9 महीने की हामिला औरत किसी भी लम्हे बच्चे को जन्म दे सकती है, इस तरीके से लोगों को क़यामत का फिर उसके बाद इंतज़ार करना चाहिए। और काफरों की आंखें उस दिन झुकी हुई होंगी। शाख़िसतुन का लफ्ज़ शीन खास स्वाद से है, शख्स का लफ्ज़ भी इसी से है। हम जो बोलते हैं ना फलां शख्स, बड़ा शख्स, छोटा शख्स, यानी आंखें ऊपर लगने की तरफ इशारा है इसमें, कि क़यामत जब आएगी तो काफरों की आंखें जो हैं वो ऊपर चढ़ जाएंगी, उनकी ज़ुबानों पे क्या लफ्ज़ होंगे, या वहीलाना, हाय अफसोस हम पर, कद कुन नफी गफलत मिन हाजा, हम तो गाफिल रहे इस अमर से, किस से, हाजा क्या है, क़यामत, हम तो नहीं मानते थे क़यामत आएगी, बल्कि बल कुन न ज़ालिमीन, बल्कि हम ही ज़ालिम थे, हमने बहुत ज़ुल्म किया अपने ऊपर। अल्लाह ताला हमें अब बता रहा है कि जो बातें कही थी वो सच थी। इससे पता चलता है कि उस दिन पछताएंगे, लेकिन उस दिन पछताने का कोई फ़ायदा नहीं। ऐसे काफिरों के लिए क्या पुकार लगेगी, इन्नकुम वमा ताबुदून मिन दूनिल्लाह हसब जहन्नम, ए मुशरिको, तुम और जिन बुतों की तुम इबादत किया करते हो अल्लाह को छोड़कर सब जहन्नम का ईंधन होंगे, अंतुम लहा वारिदून, और तुम उसमें दाखिल होने वाले हो। ज़रा एक लम्हे के लिए सोचिए होगा क्या, मक्का वालों को भी डराया जा रहा है और बाकियों को भी, तुम्हारे बनाए हुए बुत, तुम्हारे खुदा, यहाँ जो माँ का लफ्ज़ है ना, ये गैर अकील के लिए आता है, गैर ज़ी अकूल, इसीलिए फिर इसमें हज़रत ईसा अलैहिस्सलाम या फरिश्ते या हज़रत उज़ैर नहीं आएंगे। जब यह आयत नाजिल हुई थी तो बाज़ लोगों ने कहा कि अच्छा सारे बुत या जिनको लोग पूछते थे वो जहन्नुम में जाएंगे, फिर तो हज़रत ईसा अलैहिस्सलाम भी जाएंगे नऊज़ु बिल्लाह, क्योंकि नसारा उनको पूछते थे। तो जवाब इसका माँ के अंदर छुपा हुआ है, मन होता तो ज़ी अक़ल, यानी हज़रत ईसा अलैहिस्सलाम भी इसमें आते। यहाँ मुराद है बुनियादी लकड़ी के बुत, पत्थर के बुत, मेटल के बुत, इसी तरह सूरज और चाँद भी इसमें ही आते हैं। रिवायत में आता है कि सूरज और चाँद को पनीर की टिकिया की तरह जहन्नुम में डाल दिया जाएगा, कहा कि ये सब जाएंगे, ये जहन्नुम का ईंधन है और हर एक को उसके ऊपर से गुजरना है। हदीस में आता है हर वो शख्स जो तमन्ना करे कि अल्लाह के मुकाबले में इसकी मानी जाएगी, वो भी इनके साथ होंगे। अस्तग़फिरुल्लाह, और आलिहतन इलाहुन की जमा। सवाल पैदा होता है सूरज क्यों जलेगा, उसको क्या मिलेगा, वो तो पहले ही जल रहा है, और चाँद को भी कोई ज़रूरत नहीं। तो जवाब इसका क्या है कि सूरज और चाँद को जहन्नुम में डाला जाएगा उनके पुजारियों को शर्मिंदा करने के लिए, कि जिनको तुम पूछते रहे आज वो तुम्हारे माबूद जहन्नुम में गिरे हुए हैं और तुम उनको नहीं बचा सकते, वो खुद को भी नहीं बचा सकते। इस तरीके से अल्लाह ताला वहाँ लोगों को एहसास दिलाएंगे कि तुमने अच्छा काम नहीं किया। फरमाया लौ काना हाउलाई आलिहतन, अगर ये सूरज और चाँद भी इलाह होते, माँ वरदूहा, तो ना दाखिल होते इसमें। हा से मुराद यहाँ जहन्नुम, کہ اس جہنم میں یہ داخل نہ ہوتے اگر یہ خدا ہوتے، اس لیے اللہ ان کو ڈالے گا کہ یہ خدا نہیں ہے۔ وَكُلٌّ فِيهَا خَالِدُونَ، اور وہ سارے اس میں ہمیشہ رہنے والے ہیں۔ وہاں جا کے حالات بڑے دکھی ہوں گے، کیا؟ لَهُمْ فِيهَا زَفِيرٌ، اور وہ جہنم میں شدت عذاب سے چیخیں گے۔ زفیر کا لفظ سانس کو کھینچ کر سینے سے نکالنا، اتنا کھینچنا کہ پیچھے سے نکلے، مراد ہیں آہیں اور سسکیاں۔ شدید غم کی کیفیت، دھاڑنے کے معنوں میں بھی آتا ہے، یعنی آواز کے ساتھ ساتھ سانس بھی باہر آئے گا۔ سورت ملک میں ہم پڑھیں گے وہی یا تفور، اور وہ جوش مار رہی ہوگی، تغیظ من الغیظ، غصے سے جوش کھا رہی ہوگی، یعنی جہنم میں سے زفیر کی آوازیں آئیں گی۔ وہم فیہا لا یسمعون، اتنا شور ہوگا جہنم میں کہ وہ کچھ سنی نہ پائیں گے۔ اللہ اکبر، ذرا ایک لمحے کے لیے سوچیے، تھوڑی سی ٹک 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 کی آواز کسی وقت مائک میں سے آنے لگ جائے نا تو سننا مشکل لگتا ہے، اور جہنم میں حال کیا ہوگا کہ لوگوں کو کان پڑی آواز سنائی نہیں دے گی۔ اس کے برعکس وہ لوگ جنہوں نے اللہ کی مرضی سے زندگی بسر کی، ان الذین سبقت لہم من الحسنا، بلا شبہ وہ لوگ جن کے لیے مقدر ہو چکی ہے ہماری طرف سے بھلائی۔ حسنا سے یہاں مراد ہے سعادت، جنت کا سرٹیفکیٹ، اطاعت کی توفیق جن کو مل چکی، جنہوں نے زندگی میں اللہ کو راضی رکھنے کی کوششیں کی، ان کے لیے کیا ہوگا؟ اولئک عنہا مبعدون، وہ تو اس جہنم سے دور رکھے جائیں گے۔ مبعدون، مبعد کی جمع، اس کا روٹ کیا ہوگا؟ با آئندال بود، بود کس کو کہتے ہیں؟ دوری کو۔ اللہم باعد بینی وبین خطایایا، دعا میں بھی ہم پڑھتے ہیں، یعنی اللہ ایسے نیک لوگوں کو تو جہنم سے بہت دور رکھے گا۔ لا یسمعون حسیسہا، وہ تو اس کی کھٹک بھی نہ سن پائیں گے۔ حسیس کا روٹ کیا ہوگا؟ ح سین سین، حس، قدموں کی آہٹ، ہلکے سے شور کو کہتے ہیں، یعنی پن ڈراپ سائلنٹ ہوگا۔ اب دیکھیے، خاموشی بھی ایک نعمت ہے نا، جنت میں اتنی خاموشی ہوگی کہ کسی کو ہلکا سا بھی شور نہیں ملے گا، جہنم اتنی دور ہوگی کہ جہنم کا شور بھی نہیں آئے گا۔ وہم فی مشتحت انفسہم خالدون، اور وہ ان نعمتوں میں جس کی خواہش انہوں نے کی تھی ہمیشہ رہیں گے۔ سوچیے ذرا، من چاہی زندگی، جو چاہو، یہ دنیا رب چاہی لے لو تو وہ دنیا تمہاری چاہت والی ہوگی، من چاہی ہوگی۔ لا یخزنہم الفزع الاکبر، نہ غمناک کرے گی ان کو وہ بڑی گھبراہٹ۔ یہ کون سی گھبراہٹ ہے؟ اسرافیل کے سور پھونکنے کی آواز۔ ساری مخلوق ہڑبڑا کر قبروں سے اٹھے گی، سب حیران پریشان ہوں گے، لیکن وہ لوگ جن کو جنت کے سرٹیفکیٹ ملنے تھے وہ اس وقت بھی پریشان نہیں ہوں گے۔ دیکھیے، یہ دنیا میں بھی ہوتا ہے، کچھ لوگ بات بات پہ گھبراتے ہیں، کچھ بڑی شور کی آواز سن کے بھی مطمئن ہے۔ گاڑی میں جب جھٹکا لگتا ہے نا تو اس وقت دیکھا کریں، کچھ خاموش رہتے ہیں اور کچھ شور مچاتے ہیں۔ انشاءاللہ ایسے لوگ جو دنیا میں کول اینڈ کام تھے، وہ قبروں سے اٹھتے وقت بھی کول اینڈ کام ہوں گے۔ لا یخزنہم الفزع الاکبر وتتلقاہم الملائکہ، نہ غمناک کرے گی ان کو وہ بڑی گھبراہٹ، اور فرشتے ان کا استقبال کریں گے اور ان کو بتائیں گے۔ یہ جملہ ہائی لائٹ کر لیں، ھذا یومکم الذی کنتم توعدون، یہی ہے وہ تمہارا دن جس کا تم سے وعدہ کیا جاتا تھا۔ جیسے کسی دلہن کو کوئی کہے نا، جی آج تو آپ کا ہی دن ہے، آج تو سب آپ کے ارد گرد پھر رہے ہیں، کتنا پیارا استقبال ہے۔ پیچھے ہم نے حضرت ایوب کا پڑھا کہ جب وہ صحت مند ہوئے تو ان پہ سونے کی ٹڈیاں برسیں۔ یہاں نیک لوگوں کو جنت میں لے جاتے ہوئے فرشتے خوشخبریاں دے رہے ہیں۔ اس سے پتہ چلتا ہے کہ جو دنیا میں اللہ کے راستے میں کوئی مشکل سہتا بھی ہے تو اللہ کی ذات اس کا اجر ضائع نہیں کرے گی۔ کہا جائے گا آج تم جو چاہو گے ملے گا، تمہارا دن ہے۔ تتلقا، تلقی لکا روٹ ہے اس کا بھی، قبروں سے نکلتے ہی فرشتے ان سے ملاقات کریں گے، ویلکم کہیں گے، اللہ تعالیٰ کے سامنے لے جائیں گے۔ تلقی کہتے ہیں کسی کو شوق سے لینا، عزت دی جائے گی، آج کے مہمان خصوصی تو آپ ہیں، آج تو سب کیمروں کا رخ آپ کی طرف ہے، اللہ تعالیٰ آپ کو اتنی عزت دے رہے ہیں۔ اب دیکھیے کہ سب کچھ بھی پاس ہونا تو سفر سے پہلے پھر بھی گھبراہٹ ہوتی ہے، لیکن وی آئی پی لانچ میں جانے والے یا فرسٹ کلاس میں سفر کرنے والوں کو کوئی فکر نہیں ہوتی، ان کا سامان بھی دوسرے اٹھا رہے ہوتے ہیں، نہ لائنوں میں لگتے ہیں۔ اسی طرح وہ لوگ جو دنیا میں لائنوں میں لگے رہے، اللہ کے راستے میں وقت لگاتے رہے، ان کو قبر سے لے کے جنت تک پہنچنے میں کسی لائن میں نہیں لگنا پڑے گا۔ جیسے باڈی گارڈز ہوتے ہیں نا دنیا میں، وہاں فرشتے ہوں گے، پل صراط پہ بھی فرشتے ان کے ساتھ ہوں گے۔ اور فرشتوں کا تذکرہ تو صرف ڈھارس بندھانے کے لیے ہے، اصل مدد تو اللہ کی طرف سے ہے، کوئی انسان کے ساتھ نہیں ہوگا۔ کیا ہمارا دل نہیں چاہتا کہ ہم کچھ ایسے کام کر لیں کہ جس کے بعد واقعی ہمارے لیے بھی یہ پروٹوکول ہو، تھوڑا سا ہی ہو۔ اب یہاں اس احساس کے ساتھ تلاوت سنیں گے۔
وَزَكَرِيَّا إِذْ نَادَى رَبَّهُ رَبِّ لَا تَذَرْنِي فَرْدًا وَأَنْتَ خَيْرُ الْوَارِثِينَ فَاسْتَجَبْنَا لَهُ وَوَهَبْنَا لَهُ يَحْيَى وَأَصْلَحْنَا لَهُ زَوْجَهُ إِنَّهُمْ كَانُوا يُسَارِعُونَ فِي الْخَيْرَاتِ وَيَدْعُونَنَا رَغَبًا وَرَهَبًا وَكَانُوا لَنَا خَاشِعِينَ وَالَّتِي أَحْصَنَتْ فَرْجَهَا فَنَفَخْنَا فِيهَا مِنْ رُوحِنَا وَجَعَلْنَاهَا وَابْنَهَا آيَةً لِلْعَالَمِينَ إِنَّ هَذِهِ أُمَّتُكُمْ واحدة وأنا ربكم فاعبدون وتقطعوا أمرا بينهم كل إلينا راجعون فمن يعمل من الصالحات وهو مؤمن فلا كفران لسعيه وإنا له كاتبون وحرام على قرية أهلكناها أنهم لا يرجعون حتى إذا فتحت يأجوج ومأجوج وهم من كل حدب ينسلون واقترب الوعد الحق فإذا هي شاخصة أبصار الذين كفروا يا ويلنا قد كنا في غفلة من هذا بل كنا ظالمين إنكم وما تعبدون من دون الله حصب جهنم أنتم لها واردون لو كان هؤلاء لهم فيها زفير وهم فيها لا يسمعون إن الذين سبقت لهم منا الحسنى أولئك عنها مبعدون لا يسمعون حسيسها وهم فيما اشتهت أنفسهم خالدون لا يحزنهم الفزع الأكبر وتتلقاهم الملائكة هذا يومكم الذي كنتم